उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट अच्युत घिमिरेको नमस्कार। उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ हरेक मंगलबार र शुक्रबार राति 9:15 बजे कार्यक्रम श्रुति सम्वेक प्रसारण हुन्छ। श्रुति सम्वेकमा हामी वरिष्ठ लेखकहरूका उत्कृष्ट कृतिहरू वाचन गर्छौं। श्रुति सम्वेकको शुक्रबारको श्रृङ्खलामा हामी आज पनि गुरूप्रसाद मैनालीको कथा संग्रह नासो लिएर आएका छौं। नासोभित्र संग्रहित कथाहरू आजको श्रुति सम्वेकमा वाचन हुनेछन्। हामीले सुरुमा वाचन गर्ने कथाको शीर्षक छ कर्तव्य। लगभग 9 दिन ज्वरो आएर मुख्य गङ्गाधरले संसार छोडे। उनी एउटा महान पुरुष थिए। आफ्नो विपुल सम्पत्तिलाई उनी सधैँ जनताको थाती भन्थे र आफूलाई त्यस सम्पत्तिको केवल एउटा सञ्चालक मात्र सम्झन्थे। गरिबहरूको चुलोमा आगो नबलेको र सुत्केरी भोको रहेको समाचार सुन्ने बित्तिकै बोलाएर चाहिँदो अन्न पैसा दिइ पठाउँथे। कसैले तिर्ने भाका सोध्यो भने सके तिर्नु, नसके तिमीहरूकै हो भन्ने जवाफ दिन्थे। उनको जीवनकालमा कसैको बिहा वर्तुन, क्रिया श्राद्ध, दसैँ तिहार अड्केन। गाउँका दिनहीन गरिबहरू बिरामी परेको सुन्नासाथ ओखतिमुलो लिएर उसका भत्केका झुपडीमा पुग्थे। गाउँका गरिबहरूलाई मुखियाबाको जीव छैन्जेल हामीले अन्यायमा मर्नु पर्दैन भन्ने दृढ विश्वास थियो। उनी आँगनमा आएर नउभिदिएसम्म मानिसहरू आफ्नो चाडबाड, काज कल्याण अपूर्ण सम्झन्थे। कसैले अन्याय गर्यो भने वरिपरि 10 गाउँका दुनियाँ उनैका ढोकामा फिराद गर्न आइपुग्थे। उनको शासनकालमा कसैलाई कसैले सताउन पाएन। गाउँका तालुकदार भए पनि उनी मुखिया बा नाउँले प्रसिद्ध थिए। उनी गाउँतिर झरे भने गाउँका सारा केटाकेटीहरू मुखिया बा भन्दै कोहलो हाल्दै आउँथे र कोही औँला, कोही लबेदाको फेर, कोही उनको लट्ठी समाउँथे। केटाकेटीहरूले त्यसो गर्दा बुढा मुसुमुसु हाँसेर कसैको गाला थपथपाउँथे, कसैको चिउँडो उचालेर हाँस्थे। यस प्रकारले गाउँका युवा, वृद्धा, बालबनिता सबैका निमित्त उनी अपार प्रिय थिए। उनलाई ग्रामपिता भन्नु कति पनि अत्युक्ति थिएन। उनको देहावसानले गर्दा वरिपरि 10 गाउँको अपार क्षति भयो। भोका नाङ्गा, दुःखी दरिद्रीका बाबु मरे, बुढाबुढी लुला लङ्गडा, काना खोरण्डाका टेक्ने लट्ठी भाँचियो, न्यायको बत्ती निभियो, अनाथ अशक्तहरूको आशा स्तम्भ ढल्यो, गाउँका धनवन्तरी हस्ताए, बिरामी कुर्न बसेका 10 गाउँका दुनियाँ डाको छोडेर रुन लागे। एउटा ठूलो आर्तनाद दिग्दिगन्तमा व्याप्त भयो। केही बेरपछि सब उठाएर खोलातिर लगे। मलामीको लर्को गाउँदेखि तल खोलासम्म पुग्यो। मानिसहरूले भने कसैको मरण होस् त यस प्रकारको होस्। गङ्गाधरका 2 छोरा थिए, जेठा मुरलीधर र कान्छा श्रीधर। मुरलीधर पण्डित थिए, सबेरै नुहाउँथे, आधा दिनसम्म पूजापाठ गर्थे। उनी आफ्नो धर्म र संस्कृतिका उप असीम श्रद्धा राख्दथे। आफ्ना पिताका झैँ उनी पनि अरूलाई सताउनु महापाप सम्झन्थे। मानिसहरू उनलाई जिल्लाका टाढा टाढा ठाउँमा बोलाएर सप्ताह पुराण सुन्थे। उनी वास्तवमा एउटा सच्चा ब्राह्मण थिए। धोतीमाथि लामो लबेदा, लबेदामाथि सेतो पटुका, शिरमा मखमलको रातो टोपी, काँधमा च्यादर, ललाटमा चन्दन, उनी सधैँ यही परिधानमा हिँड्थे। जिल्लामा मुरली पण्डितका नामले विख्यात थिए। आइमाईहरूको गृह कलहले गर्दा उनी बाबुसँग अघि नै छुट्टिएर बेग्लै बसेका थिए। उनका 2 जना छोरी मात्र थिए, छोरा थिएनन्। यता भाइ श्रीधर चाहिँ राजनैतिक पार्टीका सदस्य र ग्राम पञ्चायतका प्रधान पञ्च थिए। 10औं श्रेणीसम्म अङ्ग्रेजी पढेका थिए। धोक्रे सुरुवाल र कुर्ता लाउँथे। जुङ्गा दारी खोरेर लामो बुलबुल पालेका थिए। कहिलेकाहीँ बुलबुलको अग्रभाग निधारतिर झऱ्यो भने टाउको झट्कारेर पछाडितिर सार्थे। आधा अङ्ग्रेजी, चौथाइ संस्कृत, चौथाइ नेपाली मिसाएर कुरा गर्थे। त्यसो हुनाले उनले गरेका कुरा अशिक्षित ग्रामीण जनताहरू चौथाइ मात्र बुझ्दथे। पूजापाठ गर्नु, टिका चन्दन लगाउनु दासत्वको चिन्ह हो भन्थे उनी। वीरगन्जको अधिवेशनमा जाँदा गोरखपुरमा केलनरको होटलभित्र पसेर के के खाए भने उनका साथीहरू भन्थे। उनी आफूलाई जिल्लाभरिको प्रमुख प्रगतिवादी सम्झन्थे। हातमा चन्दा बुक लिएर चन्दा माग्दै हिँड्थे, त्रासले भनौँ कि आशाले भनौँ, जिल्लाका साना ठुला सबै मानिसहरूमा उनको निकै धाक थियो। जिल्ला गाउँका मानिसहरू उनबाट अर्थोकमा भन्दा धनीहरूले अदिया बाली कब्जा गर्ने र साउ बिर्तावालहरूले लर्लहना झाराखेताला अड हड्क्ने काममा विशेष सहायता पाउँथे। जिल्लामा उनी शर्माजीका नामले प्रख्यात थिए। छोराहरू भिन्न हुँदा पिप्ले भन्ने सयमुरी खेत बुढाले आफ्नो जिउनी राखेका थिए। पुरानो पानी लाग्ने, खोलो पहिरोको डर नभएको, मानामुरी फल्ने, डोल परेको साह्रै असल खेत थियो। क्रियासिद्धिका केही दिनपछि बाबुको जिउनी खेतको विषयमा मुरलीधर र श्रीधरका बीच विवाद उठ्यो। बाबुसँग बसेकाले ऐनसवालले एकलौटी हुने भन्ने श्रीधरको र मर्ने बेलामा मेरा दुवै छोरा बराबर हुन्, आधा आधा बाँडेर खानु भनी बाले भनेर जानुभएको आधामा मेरो पनि हक लाग्ने भन्ने मुरलीधरको भनाइ थियो। पैँतालिस दिनको काम सिद्धिएका भोलिपल्ट जिउनी खेतको निर्णयका निमित्त मुरलीधरले गाउँका मानिसहरूलाई बोलाए। जुन आँगनमा दस गाउँका दुनियाँको होची अर्गेली न्याय अन्यायको निरूपण हुन्थ्यो, आज त्यही आँगनमा उनी न्यायाधीशका दुई सन्तानको निसाफ गर्न गाउँका मानिसहरू भेला भए। मानिसहरूको दुई मत भयो। उमेर पुगेका बुढापाकाले मुरलीधरको पक्ष लिए। श्रीधरका प्रभावमा परेका नयाँ ठिटाहरूले चाहिँ श्रीधरको। सम्पत्तिका धनी बाबुले नै दुवै छोराले आधा आधो खानु भनेर गएपछि त्यस महान आत्माको अन्तिम आज्ञा श्रीधरले मान्नै पर्छ भन्ने निर्णय बुढापाकाले गरे। आधा आधा खानु भन्ने लिखत पण्डित बाजेले देखाउन नसकेपछि बाबु जुन छोरासँग बसेका हुन् ऐन कानूनले जिउनी उसै छोराको एकलौटी हुन्छ भन्ने फैसला ठिटाहरूले गरे। बुढापाकाले धर्मको न्याय गरे, ठिटाहरूले ऐनको। भोज सम्झेर गाउँका सारा कुकुरहरू पनि त्यहीं जम्मा भएका थिए। परस्पर ठूलो विवाद भयो। हुल्लडबाज नयाँ ठिटाहरूको अगाडि बुढापाकाहरूको केही जोर चलेन। आखिर न्यायको केही टुङ्गो नलागी सभा विसर्जित भयो। भेला भएका ठिटाहरू बुढापाकाहरूलाई छेड हानेर हाँस्दै घरतिर गए। बुढापाकाहरू पनि लाखा पाखा लागे। ग्रामसभा विसर्जित भएका अलि दिनपछि बाबुका अन्तिम आज्ञाको आधार लिएर मुरलीधरले अदालतमा नालिज दिए। धुमधामसँग मुद्दा चल्यो। गाउँका बुढापाका तरुण तन्नेरी साराले बकपत्र गर्नु पर्यो। साक्षी बग्दा पनि गाउँ दुई भागमा विभक्त भयो। मर्ने बेलामा दुवै छोराले आधा आधा बाँडेर खानु भनी बुढाले भनेको हामीले प्रत्यक्ष देखे सुनेका हौँ भनी बुढापाकाले बकपत्र गरे। ठिटाहरूले चाहिँ होइन भने, होइन भन्नेकै संख्या बढ्ता भयो। जनक्रान्तिदेखि यता श्रीधरले अड्डाखानामा पनि आफ्नो रोप्रवाफ प्रशस्त जमाइराखेका थिए। भने जस्तो भएन भने बजारमा ढुवाङ फुकेर पर्चा बाँड्दै हिँड्थे। त्यसो हुनाले अदालतका डिस्टा विचारीहरू श्रीधरसँग अलि चस्कन्थे। उसमाथि अदालतमा मामिलाको निरूपण हुँदा बखितमलाई भन्दा लिखितमलाई बढ्ता महत्त्व दिने रीति छ। हरेक विवादमा ऐन कानूनकै आधार लिइन्छ। कानून श्रीधरका पक्षमा थियो। अन्त्यमा डिट्ठा विचारीले कानूनको आज्ञा पालन गरे। जिउनी श्रीधरले पाए, मुरलीधरको हार भयो। यता केही महिनादेखि श्रीधर बिरामी छन्। उनलाई तपनी ज्वरो आइरहन्छ, खोकी लाग्छ, छाती दुख्छ भन्छन्। व्यथा आहार विहारको दोषबाट भएको भन्थे। शरीर सुकेर हाडछाला मात्र बाँकी थियो। यस्तै बेलामा कुटुम्बले छोरा शशिधरलाई छोरी दिन आए। कुटुम्ब धनी मानी थिए। जिल्लामा उनको ठूलो ख्याति थियो। मधेसतिर तीन चार मौजा जिम्मेदारी छ भन्थे। सन्तानमा केवल यिनै एउटी छोरी मात्र हुन् भन्ने सुनिन्थ्यो। शशिधर भर्खर 15 लागेको थियो। आदर्श विद्यालयको 10 कक्षामा पढ्थ्यो। छिटो राम्रो र बहुतै मेधावी थियो। छोराको यति सानै उमेरमा बिहा गर्न त श्रीधरको मन थिएन। तर एउटी छोरी मात्र भएका धनी कुटुम्बले घरै आएर छोरी दिँदा उनी बडो असमञ्जसमा परे। उता आइमाईहरूले पनि बिहा गर्नै पर्छ भनेर करकर गर्न थाले। उनले आइमाईको हटलाई नायनास्ती गर्न सकेनन्। काम कुरो छिनियो। खुब मन फुकाएर बिहाका मालसरजाम तयार गर्न थाले। वैशाखको महिना थियो। मुरलीधर नुहाएर पूजा कोठामा पसेका मात्र थिए। श्रीधरका घरमा बाजा बज्न लागेको सुनेर झ्यालबाट हेर्न लागे। आँगनमा चौका चन्दुवा गरेको, चारैतिर तोरण टाँगेको, मण्डप ध्वजा पताकाले सिँगारिराखेको, निम्तामा आएका नसनाताहरू राम्रा राम्रा लुगा लाएर बाहिरभित्र गरिरहेका, अरू मित्रहरू चाहिँ दलान फलैँचा बैठकमा डम्बाडम्बी भएर बसेका, मण्डपमा यज्ञ सामग्रीहरू फिँजिराखेका, पुरोहित वेदी अगाडि बसेर यज्ञवेदि गर्न लागेका बडो अपूर्व शोभा देखिन्थ्यो। एकछिनपछि सकि नसकी मण्डपमा आएर श्रीधरले पूर्वाङ्गको कर्म गर्न थाले। तर घर गृहस्थीको यति ठूलो चाड उत्सवमा दुई कानलाई माथि घर भएका आफ्ना सहोदर दाजु भाउजूलाई श्रीधरले बोलाएनन्। अरूलाई नभए पनि दाजुका दुईजना छोरीलाई त अवश्य डाक्नु पर्थ्यो, तिनीहरूलाई पनि डाकेनन्। मुरलीधरको मन एकतमासको भयो, घोरिएर आकाशपट्टि हेर्न लागे। अतीतका अनेक स्मृतिहरू उनका सामान्य साकार भएर आए। एकपटक स्वर्गीय पिताको तेजस्वी अनुहारको पनि सम्झना भयो। केही बेरपछि बर्र आँसु झारेर आफ्नो नित्य कर्म गर्न थाले। अपरान्हतिर दुला अनुमान हुन थाले। मुरलीधर आफ्नो पूजा कोठाको झ्यालमा उभिएर हेरिरहेका थिए। एकछिनपछि बाजावालाहरू मंगल धुन बजाउँदै अघिअघि हिँडे। त्यसपछि दुलाहको तामदान चल्यो। शशिधर बिहाका राम्रा राम्रा पोसाक लाएर तामदानमाथि बसेको थियो। शिरमा जरिवाल गुलाफी पगरी, काँधमा रातो दोसल्ला, गलामा फूलको माला, निधारमा पहेँलो ठाडो तिलक, कानमा उज्जवल टप लगाएको गन्धर्व जस्तो देखिन्थ्यो। शशिधरलाई दुलाहको रूपमा तामदानमा बसेको देखेर हर्षले मुरलीधरको गहभरि आँसु भयो। मनमनमा भने, कुलको जेठो सन्तान, मेरो पिण्ड पानीको दाता। मुरलीधरले सबै बरियातीलाई एक एक गरेर हेरे। बुढोपाको एउटा थिएन, सबै अल्लारे मात्रै। सबैका हात हातमा चुरुट थियो, बेफुङ्गसँग धुवाँ उडाइरहेका थिए। श्रीधर चाहिँ फलैँचामा ओछ्यान लाएर पल्टिरहेका थिए। मुरलीधरले मनमनमा भने, खोलामा बाको कत्रो नाउँ छ, आज पनि घर घरमा बाकै यश र कीर्तिको चर्चा हुन्छ। उसमाथि त्यस्ता घरानिया कुटुम्बका दैलामा बरियात जानु छ। यी ठिटाहरू चुरुट फुक्न र पाङ्न पुछरको उटपटाङ गफ चुट्न बाहेक अर्थक जान्दैनन्। बाबु चाहिँ ओछ्यानमा लम्पसार परिरहेछ। यिनले बाबुबाजेको नाउँ र इज्जत पखाल्न आँटे। अब आँखा चिम्लेर बस्नु भएन भनेर मुरलीधर आफ्नो कोठामा पसे। अनि लुगासुगा लाएर उनले जहानसँग भने, कमला मेरो दोस्रोलाई झिकिदेऊ। पतिलाई लुगासुगा लाएर हिँड्न तम्तमाएर भएको देखेर कमलाले सोधिन्, यस्तो टन्टलापुर घाममा कता हिँड्न लाग्नुभएको नि? उनले उत्तर दिए, जन्त जन्त नबोलाइकन त कुकुर पनि नजाओस्, कमलाले भने। मुरलीधरले भने, ठिक भन्यो, कुकुर अज्ञानी पशु हुनाले बोलाएपछि मात्र जान्छ। मानिस चाहिँ ज्ञानवान हुनाले बखत मौका विचार गरेर आफै पनि जानुपर्छ, नबोलाइकन पनि जानुपर्छ। दाजुलाई बाबुले मर्ने बेलामा दिएको खेत पनि खोसेर खाने त्यस्ता असत्यको, उनले भन्दै थिइन्। मुरलीधरले बिचैमा कुरा काटे, खाउन्, आखिरमा त मेरो खाने पनि यिनै हुन्। मरेपछि खानुपर्थ्यो, जिउँदैमा खाए, त्यसको पाप धर्म उनैलाई छ। त्यसपछि कमलाले भनिन्, भो म त मारे पनि जान दिन्न उनलाई। दाजुबाउजू नचाहिएपछि हामीले मात्र किन अँगालो हाल्दै हिँड्ने? मुरलीधरले भने, त्यस बाजीलाई अँगालो हाल्न जान लागेको होइन कमला, यहाँ बाबुबाजेको मान मर्यादा डुब्न लाग्यो। कुलमा सबैभन्दा जेठो सन्तानको बिहे, त्यसमाथि त्यत्रा घरानिया कुटुम्बको आँगनमा बरियातलाई जानु छ। बाबु चाहिँ फलैँचामा ओछ्यान लाएर लडिरहेछ। जन्तीमा बुढोपाको एउटै छैन, खालि ओठ्ने छोड्दा दुध झर्ने अल्लारी ठिटा मात्र छन्। घर गृहस्थीको यति ठूलो कामको घरको एक भाइ पनि नगए, जोरीपारीले के भन्लान्? स्वर्गमा बसेका पितृहरूले के भनी ठान्लान्? तिमी अर्काकी घरबाट आएकी छोरी हो कमला, कुलको मान मर्यादा भनेको कत्रो कुरो हो त्यो तिमीलाई थाहा छैन। जन्ती बेसीमा पुगिसके, चाँडो दोसरलाई झिकिदेऊ। कमलाले झर्कँदै बाकसबाट दोसरलाई झिकेर दिइन्। दोसरलाई काँधमा हालेर लट्ठी टेक्दै मुरलीधर जन्त हिँडे। उनलाई यस्तो टन्टलापुर घाममा एक्लै ओह्रालो लागेको देखेर गाउँका मानिसहरू अचम्म मानेर मुखामुख गर्न लागे। बरियात खोलापारी पुगिसकेको थियो। मुरलीधर पनि पछि पछि गए। झमक्क साँझ परेपछि दुलैका घरमा पुगेर सुटुक्क फलैँचामा बसे। मुरलीधर पुग्दा दुलैका बाबु वर्णी गर्न लागेका रहेछन्। मानिसको घुइँचोमा उनलाई कसैले चिनेनन्। वर्णी सिद्धिएको केही बेरपछि यज्ञ मण्डपको कार्य आरम्भ भयो। पुरोहित वेदीमा रेखिहाल्न थाले। भित्रबाट यज्ञ सामग्रीहरू आउन लागे। यज्ञ सम्पन्न भएपछि दुला दुलैलाई बस्न पुग्ने गरी आसन ओछ्याएर दुलालाई राखे। एकछिनपछि छोरी बोकेर घरभित्रबाट दुलैका बाबु निस्के र छोरीलाई दुलाहाका बायाँतर्फ बसाए। दुलै बसेपछि लाज माने जस्तो गरेर शशिधर अलि पर सर्यो। शशिधरले लाज मानेको देखेर मुरलीधर फलैँचामा मुसु मुसु हाँस्न लागे। दुला दुलै यज्ञमा बसेपछि दुलैका बाबुले यताउति हेरेर भने, खै सम्धी पाल्नु भएको छैन, अब मण्डपमा आएर बसिदिनु भए हुन्थ्यो। दुलैका पिताले बोलाएको सुनेर फलैँचाबाट मुरलीधरले भने, ज्यू म यहीँ छु, आउन लागे। मुरलीधर उठेर मण्डपमा गए। चिनेका मानिसहरूले ढोगिदिए। जेठा बाबुलाई अचानक आफ्नेर उभिएको देखेर शशिधरले पनि ढोगिदियो। मुरलीधरले छोरालाई नानी चिरञ्जीवी भए भनेर आशिष दिए र उसका पछाडिपट्टि बसी उसलाई आफ्नो काख्नेर ताने। बाबुको स्थानमा मुरलीधर बस्न गएको देखेर बरियातमा आएका ठिटाहरू परस्पर काने खुसी गर्न लागे। मुरलीधर जिल्लाभरिका विख्यात पण्डित थिए। उनलाई कन्या पक्षका धेरै मानिसहरू चिन्दथे। श्रीधर र मुरलीधरले जीवनीको विषयमा वर्ष दिनसम्म मुद्दा लडेको पनि धेरैजनालाई थाहा थियो। कन्या पक्षका बुढापाकाहरूले भने, त्यस्ता महापुरुषका सन्तानले आफ्नो कर्तव्य किन छोड्दथे? तब पो मानिसहरू कुल गरान भन्दछन्। विवाह विधि आरम्भ भयो। पुरोहितले ऋचा मन्त्रहरू उच्चारण गर्दा अशुद्ध भएको ठाउँमा मुरलीधर सच्याइदिन्थे। शशिधर चाहिँ जेठा बाबुको छातीमा अडेस लागेर आनन्दसँग बसेको थियो। मुरलीधर बखत बखतमा गर्नुपर्ने कर्महरू छोरालाई सिकाइदिन्थे। एवं प्रकारले विवाह विधि समाप्त भयो। भोलिपल्ट दिउँसो दुलही अन्माइए। मुरलीधरले निहुरेर बुहारीको मुख हेरे। बुहारी महालक्ष्मी जस्तै रहेछन्। छोरा बुहारीको रूप देखेर मुरलीधर गदगद भए अनि दुला दुलहीको डोली अगाडि लाएर मुरलीधर घरतिर फर्के। साँझ पर्ने बेलामा बरियात गाउँनेर पुग्यो। पन्देरामाथिको चौतारामा रमिता हेर्ने मानिसको घुइँचो थियो। बरियात दोबाटोनेर पुगेपछि लौ घर लगेर भित्र्याऊ भनेर मुरलीधर आफ्ना घरतिर गए। दुलै भित्राएपछि दाजु बिहेमा गएको, सबै कर्मविधिहरू आफ्नो कुल परम्परा अनुसार राम्रो प्रकारसँग सम्पन्न भएको खबर श्रीधरले सुनेर गभरि आँसु पारेर ठिटाहरूसँग सोधे। दाजुलाई खानपिन त राम्ररी गरायो के? आज एकादशी भनेर पण्डित बाजेले केही खानु भएन, भोकै आउनुभयो। बिहे सिद्धिएको एक महिनापछिको कुरो हो। एक दिन बिहान मुरलीधर आफ्नो नित्यकर्म सिद्ध्याएर फलैँचामा बसेर भागवत हेर्न लागेका थिए। त्यस्तैमा शशिधरले बिस्तारै बिस्तारै आएर मुरलीधरलाई ढोगिदियो र दलानको थाममा टाँसिएर भन्यो, ठुलोबा, जिउनीले पिपले खेतमा हजुरलाई जताबाट मनपर्छ नापेर आधा खेत कमाउनु सरे बाले भनेर पठाउनु भएको। शशिधरका कुरा सुनेर मुरलीधरले उसका मुखतिर हेरेर मुसुमुसु हाँस्दै भने, जिउनीको आधा खेत मैले कमाए, तिमीहरू के खान्छौ नि बा? शशिधर केही उत्तर नदिएर छिटो छिटो आफ्नो घरतिर गयो। कमला चाहिँ दैलाको आडमा उभिएर बाबुछोराको कुरा सुनिरहेकी थिइन्। शशिधरले खेत कमाउने कुरो सुनाएर गएको 14-15 दिनपछि एक दिन मुरलीधर फलैँचामा बसेर नसुङ्दै विद्यार्थीहरूलाई रघुवंशको पाठ घोकाउँदै गर्न लागेका थिए। त्यस्तैमा श्रीधरकी सानी छोरी रमाले आएर रुन्चे मुख लाएर भने, ठुलाबा, बालाई बेथाले चाप्यो, हजुरलाई बोलाउनु पठाउनु भएको। छोरीको कुरा सुन्ने बित्तिकै पढाउन छाडेर रमाको हात समाउँदै मुरलीधर भाइका घरतिर गए। श्रीधर खाटमा कोल्टी परेर सुतिरहेका रहेछन्। दाजुलाई देखेर बडो कष्टसँग उठेर गहभरि आँसु पारेर ढोगिदिए। भाइका आँखामा आँसु छचल्किरहेको देखेर मुरलीधरको पनि गहभरि आँसु हो। 4 वर्षपछिको यो दुई दाजुभाइको पुनर्मिलन साह्रै दुःख लाग्दो देखियो। मुरलीधरको गहभरि आँसु भएको देखेर उनको गोडा समाउँदै श्रीधरले रुन्चे स्वरमा भने, दाजु, अस्तिदेखि दम बढ्न थाल्यो, मलाई अब धेरै दिन बाँचुला जस्तो लाग्दैन। मैले जीवनमा हजुरका प्रति धेरै अत्याचार गरेको छु, यस अज्ञानीको सबै अपराध क्षमा गरेर यी नाबालक छोराछोरीको शरण लिइदिनु होला। भाइका कुरा सुनेर मुरलीधरले बर्र आँसु झारे। मुरलीधर रोएको देखेर श्रीधरका जहान छोराछोरी पनि रुन लागे। एकछिनपछि मुरलीधरले भाइका निधार, छाती, हात, गोडा सबै अङ्ग छामे। उनको शारीरिक गति देखेर मुरलीधरको हृदयमा दुःखको कोलाहल मचियो। केही बेरपछि छातीमा भक्कानु पारेर आँसु झार्दै भने, विषेक हुन्छ बा, हरेस नखाऊ। बाले आफ्नो जीवनमा अनन्य पुण्य गर्नुभएको छ। उहाँको त्यस महान तपस्याका प्रभावले हाम्रो अनिष्ट कदापि हुने छैन। बरु अब यहाँका वैद्यको भर गरेर बस्नु भएन, तिमीलाई देशतिर औषधि गराउन लैजान्छु। यति भनेर भाइका पथपरेजको व्यवस्था मिलाएर केही बेरपछि मुरलीधर आफ्नो घरतिर गए। यो घटना भएको 6-7 दिनपछि भाइलाई लिएर औषधि गराउन मुरलीधर देशतिर हिँडे भन्ने सुनियो। कार्यक्रम श्रुति सम्वेगमा हामीले अहिले सुनेको कथाको शीर्षक कर्तव्य थियो। हामीले गुरूप्रसाद मैनालीको 11 कथाहरूको संग्रह नासोबाट यो कथा लिएका हौं। अब नासोभित्रकै अर्को कथा लिएर केही बेरमा आउनेछौ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रष्ट विचार, उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै इलाम एफएम, रेडियो ताप्लेजुङ, झापाको एफएम मेचिट्युन्स र बिर्ता एफएम, धरानको विजयपुर एफएम, रेडियो तेह्रथुम, भोजपुरको रेडियो चोमलुङमा एफएम, सिन्धुलीको रेडियो सहारा, खोटाङको हलेसी एफएम, रेडियो बर्दिवास, सर्लाहीको रेडियो एकता र ढुकढुकी एफएम, रौतहटको नुन्थर एफएम, रामेछापको रेडियो तीनलाल, खोटाङको हलेसी एफएम, दोलखा जिरीको रेडियो हिमाली, नुवाकोट एफएम, काभ्रेको रेडियो सेफर्ड, मकवानपुरको हेटौँडा एफएम, चितवनको रेडियो अर्पण, रेडियो त्रिवेणी र रेडियो चितवनमा पनि सुनिरहनु भएको छ। त्यसै गरी फलेवासको रेडियो पर्वत, रुकुमको रेडियो सिस्ने, पाल्पाको श्रीनगर एफएम, पोखराको रेडियो तरंग, दमौलीको रेडियो भानुभक्त, तनहुँको रेडियो ढोरबाराही, रेडियो बन्दीपुर र स्मार्ट एफएम, बागलुङको रेडियो सार्थी एफएम र गलकोट एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। रेडियो प्युठान, दाङको रेडियो मध्यपश्चिम, बुटवलको तिनाओ एफएम र बुटवल एफएम, गुल्मीको रेडियो रेसुङ्गा, कपिलवस्तुको रेडियो बुद्ध आवाज, रेडियो कोलपुर, सल्यानको रेडियो राप्ती, जाजरकोटको रेडियो हाम्रो पाइला, दैलेखको ध्रुवतारा एफएम, कैलाली टिकापुर र गुलरियाको फुलबारी एफएम, कैलाली एफएम, दाङको रेडियो प्रकृति एफएम, सुर्खेतको रेडियो भेरी र बुलबुले एफएम, जुम्लाको रेडियो कर्णाली, हुम्लाको रेडियो कैलाश र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकमा हामी आज गुरूप्रसाद मैनालीको 11 कथाहरूको संग्रह नासोबाट कथाहरू सुनिरहेका छौं। अब हामीले सुन्ने कथा नासोभित्रको प्रायश्चित शीर्षकको कथा हो। विधवा गौरीका शरीरमा यौवनका चिन्हहरू भरिँदै आए। अङ्ग प्रत्यङ्गबाट माधुर्य र लावण्यको विकास हुन लाग्यो। यौवनका साथसाथै वेशभूषा श्रृङ्गार विन्यासको शोभ पनि बढ्दै गयो। तर के गर्नु, विधवा थिए। उसको सौभाग्य विधाताले अघि नै पुछिदिइसकेका थिए। कमसेकम लोकलाजको निवारणका निमित्त पनि संसारमा उसले बहुतै सतर्क भएर हिँड्नु परेको थियो। अरू कुरामा झैँ दुःखका विकासको पनि एउटा समय हुँदो रहेछ। अघि बालक थिए, खेलबाडमा दिन बित्थ्यो। उस वक्त यस कुराको उति ध्यान थिएन, दुःख थिएन। अहिले सानो सानो कुराले पनि उसका मानव सरोवरमा वेदनाका ठूला ठूला लहर पैदा हुन्थे। सहरको ठाउँ, मूल सडकको छेउको घर, कहिले कुनै दम्पतिको जोडी फूल जस्ता छोराछोरी बोकेर ठाटिएर हिँडेको देख्थे, कहिले कुनै युगल जोडी मोटरमा बसेर हाँस्दै जान्थे, कुनै दिन मगन्ते गाइने चोकमा आएर दिनै आउँछ रिङ्दै घुम्दै जोबन एकै बारको हजुर भनेर सारङ्गीका स्वरमा विरही ताना लापेर जान्थ्यो। संसारका यी मिथ्या प्रलोभनहरू देखेर कहिलेकाहीँ उसको चञ्चल हृदयमा अचानक एउटा अज्ञात लालसाको आँधी चल्न थाल्थ्यो। कुनै मुख वेदनाले बेग्र रहन्थे। खाना लाउनको कमी थिएन, तर जीवनमा सधैँ एउटा शून्यपनाको अनुभव हुन्थ्यो। यो अन्धकार जगतमा उसको आत्मा छामछाम छुमछुम गरेर एउटा हराएको अलभ्य वस्तुलाई खोजिरहन्थ्यो। मानिसलाई पाइने कुराको भन्दा नपाइने कुराको चाह ज्यादा हुन्छ। अरूलाई भन्दा अन्न नहुने दरिद्रलाई ज्यादा भोक लाग्छ। त्यस्तै अरूलाई भन्दा गौरीलाई राम्रो लाउँ, मिठो खाउँ भन्ने इच्छा ज्यादा थियो। सधैँ सफा लुगा लगाएर खुब सिङ्गार पटार गरेर झ्यालमा बस्थे। अभागिनी डढेका ललाटलाई सिङ्गारेर छोप्ने कोसिस गर्थे। नजिकै सडक पारी गोविन्दको घर थियो। गोविन्द सुन्दर युवक थिए। उन्नत ललाट, ठूला ठूला आँखा, गठिलो बदन, गोरु रङ, कुनै निर्मित प्रतिमा जस्ता देखिन्थे। त्रिचन्द्र कलेजमा बीए क्लासमा पढ्थे। भावुक प्रकृतिका मानिस थिए। पत्र पत्रिकामा बराबर आफ्नो रचना दिइरहन्थे। बीए पास गरेपछि मात्र विवाह गरूंला भन्ने सङ्कल्प गरेका थिए। स्त्री सुधारका बहुतै पक्षपाती थिए। स्त्री जातिलाई पूर्ण शिक्षा दिनुपर्छ। उनीहरू माटाका पुतली झैँ सिङ्गारेर कोठामा मात्र राखी छोड्ने वस्तु होइनन्। हाम्रो उत्थान नारी जातिका उप निर्भर छ। स्त्री शिक्षिता भए मात्र हाम्रो घर स्वर्ग हुन्छ। विवाह जस्तो पवित्र विषयमा स्त्री पुरुषहरूलाई स्वतन्त्र गरिदिनुपर्छ भनेर आफ्ना साथीहरूसँग स्त्री सुधारका विषयमा बराबर वाद विवाद गरिरहन्थे। फेसनको पनि खुब सोख थियो। प्राय रोज रोजै नयाँ नयाँ ड्रेस लगाएर कलेज जान्थे। छिमेकी हुनाले गौरीका घरमा पनि बराबर आउनु जानु गर्थे। गोविन्दको मनोहर रूप देखेर गौरी तृप्त हुन्थे। घनिष्ठता बढ्दै गयो। दुवैको आत्मालाई एउटा प्रबल प्रेम सूत्रले बेर्यो। अस्ति गोविन्दकी बहिनीको विवाह थियो। गौरी पनि निम्तामा गएकी थिए। एकान्तमा गौरीले गोविन्दसँग सोधी, सानु बाबु, संसार कस्तो छ? गोविन्दले भने, जताततै रमाइलो छ। कतै अग्ला हरिया पहाडबाट पानीका सेता जहरा छहरा झरेका छन्। कतै सुन्दर बगैँचाहरू छन्। कतै बिजुलीका प्रकाशले जगमग भइरहेको नृत्यशालामा अप्सरा जस्ता सुन्दरीहरू नाचिरहेका छन्। कतै झिलिमिरी परेका सहर छन्। कति भनौँ माइली रानी, जता हेऱ्यो उतै सुन्दर दृश्य मात्र छ। गौरीले लामो सास फेरेर भने, हजुर ढाँट्नुहुन्छ। म त जताततै कालो अन्धकार, कहाली लाग्दो छाँगा, तिखा तिखा काँडाका घारी, हजारौं हिंसक जन्तुले भरिएको गहिरो कालो रह, धपधप बलेका श्मशान भूमि, कतै मृत्यु वेदनाको चित्कार रोदन सिवाय केही देख्दिन। यति भनेर अर्कापट्टि फर्केर बर्र आँसु जारी। गोविन्दले फेरि भने, हुन त त्यसै हो, हामी केवल कल्पनाबाट मात्र सुखको अनुभव गर्छौं। यस्तै सुखको कल्पना गर्न सक्यौ भने एकछिन तिमी पनि सुखी हुन सक्छौ। गौरीले फेरि गहभरि आँसु पारेर आकाशतिर हेरेर भने, भो बाबो, म कल्पना गरेर सुख किन्दिनँ। जसलाई सुखको रहर छ, जसले यो जगतमा सुखी हुने मौका पाएको छैन, उही कल्पनामा सुख साटोस्। मलाई चाहिँदैन सुखको एउटा रेणु पनि चाहिँदैन। यति भनेर आँसु झार्दै ऊ पल्ला कोठातिर गई। केही दिनका बाद गौरीको शरीर भारी जस्तो देखियो। आनन्दका बदलामा दुवैका मुखमा तीव्र विषादको छाया देख्न थाल्यो। नारी लज्जाशील जाति हुनाले गौरी अब विशेष चिन्तामग्न देखिन्थे। किन हो कुनी सधैँ आइरहने गोविन्द अब कहिलेकाहीँ मात्र देखा पर्न लागे। एक दिन राति गोविन्द आफ्नो कोठामा बसेर एक्लै पाठ घोकिरहेका थिए। नोकेर्ने चमेलीले एउटा सानो कागज ल्याएर, सानो बाबु, यो हजुरका साथीले पठाएको चिठी अरे, धारामा माइली नानीले दिए कि भनेर गोविन्दका अगाडि फ्याँकिदिए। चिठीमा लेखेको थियो, प्यारे, दर्शन नपाएको महिना दिन भइसक्यो। परमेश्वरका दिव्य चक्षुलाई ढाक्न खोजे थिएँ, केही लागेन। नाथ डुबे, निसासिन लागे, तान्नुहोस् प्रभु, यस अभागिनीको हात समातेर तान्नुहोस्, अभागिनी गौरी। चिठी पढिसकेपछि गोविन्दका आँखा तिरमिर भए। यो झलमल जगत अन्धकार भयो। धेरै बेरपछि विचार गरे, मैले के नगर्ने काम गरेको छु र डर। समाजमा उमेर ढलिसकेका मानिसहरू 12 वर्षकी अबोध बालिकासँग बिहे गर्छन् र त्यसलाई उमेरमै विधवा गराएर आफू यो संसारदेखि विदा हुन्छन्। कोही एउटी पत्नी छँदै केवल भोगका लालचले दुई तिनवटी विवाह गर्छन्। कैयौँ मानिस घरकी विवाहिता स्वास्नीलाई छोडेर सिउसा झैँ बेस्याका कोठीमा बस्छन्। तिनलाई पाप नलाग्ने, धर्मको हत्या नहुने, अपराध नठहर्ने, म अपराधी ठहर्ने। स्त्रीका चाहिँ पुरुषहरू पनि किन पत्नी व्रतमा रहन सक्दैनन्। स्वास्नी मानिसहरू चाहिँ लोग्ने मानिसले पनि जुनीभर राणो भएर बस्नु परे थाहा पाउने थिए। भोलि समाजका सामने छाती फुकाएर भनिदिन्छु, 12 वर्षका उमेरमा विधवा भएकी बालिका जसलाई प्रणय सूत्रको कुनै पनि रहस्य थाहा छैन, त्यसलाई उसका इच्छा विरुद्ध आजीवन वैधव्य बन्धनमा जकडेर राख्नको समाजलाई के अधिकार छ? केवल प्रणय यज्ञको धुवा लाग्दैमा नारीको जीवन अशुद्ध हुन्छ भन्ने आज्ञा कुन धर्मले दियो? गौरी मेरी धर्मपत्नी हुन्, उनको गर्भको बालक मेरो औरस सन्तान हो। तर फेरि मनमनले भने, संसार बहुमतको आडमा खडा छ, म एक्लो मानिसले गरेको प्रलाप कसले सुन्छ र? हाम्रो कर्म समाजमा सामने जघन्य रूपमा प्रकाश हुन्छ, जातपातको प्रश्न उपस्थित हुन्छ, अदालतका सामने खडा गरिन्छौँ। मानिस चौर पार्टी चौतारामा बसेर हाम्रो कर्मको समालोचना गर्न थाल्छन्। टोलका मानिसहरूलाई दुई चार महिनालाई काम पुग्छ। चन्द्रकान्त भण्डारीका छोरा बेखाका पसलमा बसेर थप्पडी मार्न थाल्छन्। बाटो हिँड्ने बटोही औल्याउन लाग्छन्। बाफ ज्यादाको मर्यादा डुब्छ। आमा रुन थाल्नुहुन्छ। दाईहरू लाजले पानी हुन्छन्। अनि यो मेरो प्रलाप हाँसोमा उठ्छ। इत्यादि विचार गरेर गोविन्दले लामो सास फेरे। गोविन्द कवि थिए। उनले आफ्ना कल्पना जगतमा जुन नारी रत्नको प्रतिमा खडा गरेका थिए ती सबै गौरीमा मिल्थ्यो। यदि विधवा भन्ने प्रश्न नहुँदो हो त आज गौरीलाई पाएर गोविन्दको जीवन सुखमय हुने थियो। एकछिनपछि चमेली भात खाना बोलाउन आइर गोविन्दले भने, मलाई सन्चो छैन, चुलो छोडिदिनु भनी पठाए। गौरीलाई देखेर टोलका आइमाहरू काने खुसी गर्न लागे। गौरीको चिन्ताको पाराभार थिएन। निकट भविष्यमा परिआउने एउटा भयङ्कर विपत्ति आँखाका सामने नाचिरहेको थियो। यो व्यग्र वेदनाका उप सान्त्वना दिने व्यक्ति यो बेइमान संसारमा कोही थिएन। भागौँ भने भाग्ने ठाउँ छैन। चारैतर्फ निर्दयी समाजको कडा पहरा छ। विचार गरी, म एक्लैको पाप होइन, आज सानो बाबुसँग गएर कर्तव्यको टुङ्गो लाउँछु। पहिलो साँझ थियो। पालोमा जाने सिपाहीहरू गुन्टा बोकेर सडकमा हिँडिरहेका थिए। कलधारामा स्वास्नी मानिसहरूको घुइँचो थियो। गौरी छिडीमा जरी एकछिन ढोकाबाट सडकतिर हेरेर गोविन्दका ढोकाभित्र पछि चोकमा नोकर गाई धुन लागेको थियो। एकजना पहाडतिरको मानिस फलैछामा बसेर चिउरा चपाउन लागेको थियो। तलाबाट पानीको गेग्रो चेपेर चमेली ओर्ली चमेलीलाई देखेर गौरीले भने, चमेली दिदी एकछिन सानो बाबुलाई बोलाइदेऊ न। गौरीको स्वर सुनेर झ्यालबाट गोविन्दकी आमाले च्याठिएर भनिन्, को गौरी हो? यो निर्छली एकातारै हाम्रा घरमा किन आइरहन्छे? यसका जगल्टा भुत्ल्याएर निकाल्दै चमेली, अलक्षिणीले बिहा भएका महिनौ दिनमा पोइ टोकी, अब कसलाई टोक्न आँटेकी हो? भन्दै अपशब्द बोलिन्। गोविन्दकी आमा झ्यालबाट कराएको सुनेर ओल्लो पल्लो घरका मानिसहरू, कोठामा डेरा गर्ने सिपाहीहरू सबजना झ्यालझ्यालबाट रमिता हेर्न लागे। गौरी फरक्क फर्केर आफ्ना घरमा आई। माथिल्लो भर्याङमा आधा आधी पुगेकी थिए। कोठामा दाजुभाउजू कुरा गर्न लागेको सुने। टुहरी बहिनी भनेर कपालमा टेकाउनु भयो। कुन दिन नाकमा कालो लाउने हो? एकछिन घरमा बास छैन, हजुर बाहिर जानुभयो कि दौडेर छिँडीको डगामा पुग्छिन्। सबै कहाँ आउँछ बैंस? यस्ती उत्तौली त कहीँ देखिएन। आफ्नो पुरपुरो डढेपछि चारजनाको भनाई जोगाएर हिँड्नुपर्छ। हाम्री कान्छीका पनि त बाहुन छैनन् नि। खोइ त यस्तो त गर्दिनँ, उज्यालो हुँदा नहुँदा बागमती नुहाएर आइपुग्छे। एकछिन कोठाबाट बाहिर निस्कन्न। अस्ति सानुबाबुकी आमा अब गौरी आई भने भुत्ल्याएर निकालिदिन्छु भन्थेन अरे, आजकल त जिउ पनि डोलो डोलो भइरहेछ। छि, के देख्नुपर्ने हो? गौरीले दाजुको आवाज पनि सुने। के गर्नु, चण्डाल भनेको मान्दिन, यसको साह्रै ताप। गौरीको हृदयमा अघि नै ठेस लागिसकेको थियो। अहिले झन् छाँगाबाट खसी जस्ती भई सास बढेर आयो। छाती ढुकढुक गर्न लाग्यो। आज गौरीको गति त्यस दुखी पक्षीको जस्तो भयो जो निर्दयी शिकारीको गोली लागेर छटपटाउँदै भैमा झर्छ। चाल मारेर आफ्ना कोठामा गई। पितामा पतिको तस्विर टाँगिरहेको थियो। त्यो धेरै कालदेखि झुन्डिरहेको निर्जीव चित्रमा आज उसले स्वामीको सजीव दिव्य मूर्ति देखी। हात जोडेर भनी, नाथ, पुनर्जन्ममा हजुरलाई पाउने धर्मको महान आज्ञामा विश्वास गर्न सकिनँ। बालकपनको अल्लारे बुद्धिमा लागेर फुलझडी खेल्न खोजे थिएँ। सर्वस्व डढेको थाहा पाइन। पथभ्रष्ट भएँ, पतित भएँ, अब प्रायश्चित गर्छु, प्रायश्चित। गौरी दुवै हातले मुख छोपेर रुन लागे। यो मनोवेदनाले एकछिन अचेत जस्ती भई नीलो आकाशमा हजारौं तारागणका बीचमा आमाको दिव्य मूर्ति देखि। उसले लाल लाल आँखा गरेर भने, पापिनी, म सतीका कुलमा कालो टीका लगाइदिस्, किन बाँचिरहेछस्? झुन्डेर मर, डुबेर मर, संसारमा आफ्नो कालो मुख नदेखा। मिरमिरे उज्यालो हुन लागेको थियो। पशुपति नुहाउने मानिसहरू प्रभाती गाउँदै रानी पोखरीको बाटो जान लागेका थिए। बोटेका भेडाहरू, बगरमा फिजिएका ढुङ्गा चाहिँ देखिन्थे। सडकका बिजुली बत्तीहरू पनि तमिला भइसकेका थिए। त्यस्तैमा एउटी स्वास्नी मानिसले पाखामा पछ्याएर फ्याँकेर झ्वाममा रानी पोखरीमा फाल हाले। एकजना मानिसले भन्यो, पुलिस दाई पोखरीमा मानिस आम फाल्यो। पुलिस दौडेर आयो। एकछिनमा सैकडौँ मानिस जम्मा भए। एकजना पुलिस थानामा खबर दिनुभयो। उज्यालो भएपछि इन्स्पेक्टरहरू आए, पानीबाट लास छेकेर पाखामा राखे। मानिसको अपार भिड लाग्यो। डाक्टर घोषले निहुरेर लासको अङ्ग प्रत्यङ्ग हेरे, त्यसपछि चस्मा झिकेर पुस्न लागे, अनि आँखी भाउ खुम्चाए। फेरि दाँतले तल्लो ओठ टोकेर भने, पेठो भारी मालुम हो त, आए पोस्टमार्टम गर्ने होगा। एउटा बाटो हिँड्ने ढाक्रेले आफ्नो साथीसँग भन्यो, कति राम्री रहेछ गाँठे, त्यसै हुनाले त डुबेर मरी। आइमाईको रूपै शत्रु रूपै मित्रु, तेरा हाम्रा त ज्यापुको आलुबारीमा उभ्याउने जस्ता छन्। मर्न जा भनेर घरबाट निकाल्दा पनि मर्दैनन्। एकछिनपछि एकजना चस्मा लगाएको सुन्दर युवक ठेलमठेल गरेर लास लिएर आइपुग्यो। युवक गोविन्द थियो, मर्ने गौरी रहेछ। त्यसवखत गोविन्दका मुखको रङ एकदम उडेको थियो। कुनै संज्ञाहीन पागल चाहिँ देखिन्थ्यो। आज समाजमा समाजका वेदीमा एउटी अनाथिनी विधवाको जीवनलीला यसरी समाप्त भयो। श्रुति सम्वेगमा अहिले हामीले सुनेको कथाको शीर्षक थियो प्रायश्चित। प्रायश्चित कथा हामीले गुरूप्रसाद मैनालीको नासो कथा संग्रहबाट वाचन गरेका हौं। यसको वाचनसँगै अब आजलाई कार्यक्रम श्रुति सम्वेगबाट विदा लिने बेला भएको छ। विदा हुनु अघि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेग, उज्यालो 90 नेटवर्क, पोस्ट बक्स नम्बर 6469, काठमाडौँ। यदि तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना shrutiatunn.com.np। हवस् त, अर्को साता फेरि नासोका अरू कथाहरू लिएर आउनेछौ। त्यसअघि मंगलबारको श्रृंखलामा अर्को कुनै गद्य वाचन हुनेछ। आजका लागि प्राविधिक साथी दिनेश निरौला र म अच्युत घिमिरे विदा चाहन्छौ। शुभरात्री।